요. अब यो भन्दा अगाडि थुप्रै क्लासहरू हामीले पहिलो तिमोथी एकदेखि छ अध्यायसम्म गरेका छौँ। मेरो आशा छ तपाईँले त्यो सबै केही न केही सम्झनु भएको छ भनेर। होइन भनेदेखि नेपाली शर्मन लाइब्रेरीमा तपाईँले पाउनुहुन्छ, सबै कुरा सुन्न पाउनुहुन्छ। अनि तपाईँलाई रिफ्रेस गर्नु मन लाग्छ भने तपाईँ गर्न सक्नुहुन्छ। आज चाहिँ हामीले पावलले तिमोथीलाई एफिसीको मण्डलीको समस्या समाधान गर्नलाई एफिसीको मण्डलीको जिम्मा दिएको हामीलाई थाहा छ। अनि एफिसीको मण्डलीको समस्या धेरै छ। अनि मुख्य समस्या चाहिँ झुट्टा शिक्षकहरू, भनेको चाहिँ मण्डली भित्रकैहरूको बिचको भरमाउने कुरा, अल्मलिने कुरा, विभिन्न किसिमको विचारमा लागेको कुराहरू चाहिँ त्यहाँ हामी देख्दछौँ। अनि सबभन्दा मेन कुरा चाहिँ सुसमाचार, येशु प्रभुको बारेमा जो शिक्षा ती मानिसहरूले विचार गर्न थालेका थिए, विश्वास गर्न थालेका थिए, अरूलाई सिकाउन थालेका थिए, जुन चाहिँ सुसमाचारमा झुट्टा थियो, त्यो चाहिँ टोटली गलत थियो। त्यही कारणले त्यो कुरोलाई सुधार गर्नलाई अनि पावलले तिमोथीलाई त्यहाँ राख्छन्। अनि हामीले यो अन्तिम खण्डमा चाहिँ पावलले तिमोथीलाई डाइरेक्ट, योभन्दा अगाडि चाहिँ उसले मण्डलीमा अरू अगुवाहरू र अरू विश्वासीहरूको लागि कसरी सिकाउने, के कुरा सिकाउने, कसरी सुधार्ने भनेर एउटा असल डक्ट्रिन, खाँटी शिक्षाको बारेमा सिकाइराखेको थिए र जुन कुराहरू हामी हेरिराखेका थियौँ भनेदेखि आज चाहिँ हामी अन्तिमतिर। अनि पहिलो तिमोथी छ अध्यायको खासमा 17 देखि 21 हामी हेर्छौँ। तपाईँलाई मैले योभन्दा अगाडिको विषय पनि 6 अध्यायको 11 पददेखि विशेष गरिकन तिमोथीलाई अन्तिम आदेश पावलले दिँदछन्, जुन कुरालाई चाहिँ उनले ध्यान दिएर लागू गर्नुपर्ने हुन्छ। कति कुराहरू डाइरेक्टली तिमोथीको जीवनको बारेमा, उनले विश्वासलाई पक्रिराख्ने कुराहरू, अनि वचनमा जिउने कुराहरू, अनि कति कुराहरू चाहिँ योभन्दा अगाडि भन्न नभ्याएको कुराहरू, विशेष गरी यहाँ धनी मानिसहरूको लागि निर्देशन। वास्तवमा हामीले यो पहिलो तिमोथी 6 अध्यायको 11 देखि 21 हेर्दाखेरि चाहिँ योभन्दा अगाडि नै हामीले 11 देखि 16 हेरिसकेका छौँ, जुन चाहिँ भक्तिको निम्ति उत्साह अथवा प्रोत्साहन, एक्जर्टेसन टु गडलीनेस भन्छ। त्यो गडलीनेस भनेको चाहिँ गड लाइकनेस, भनेको चाहिँ हाम्रो जीवन चाहिँ परमेश्वरको चरित्र अनुसारको जीवन जिउनु पर्यो। घरिघरि बाइबलमा यही छ, धार्मिकता, क्राइस्ट लाइक जीवन, येसुको जस्तो। किनभने हामीलाई घरिघरि आदेश दिएको कुरा, वचनले भनेको कुरा के छ, येसुको अनुसरण गर्ने। अनि यति धेरै पहिलो तिमोथीबाट सिकेपछि हामीलाई पक्का थाहा हुन्छ कि कस्ता खालका व्यक्तिहरू चाहिँ परमेश्वरको इच्छा गरिराखेका हुँदैनन्, भरमाएका हुन्छन्, छौँडाको दास भएका हुन्छन्। सबभन्दा बढी कुरा चाहिँ मण्डलीमा जसले नेगेटिभ कुराहरू सोच्न थाल्छ, घमण्डको कुराहरू सोच्न थाल्छ, अधिकारको कुराहरू, आफ्नो आफूलाई अरूसँग दाजेर अरूलाई ओभरटेक गरेर अधिकार पाउने कुरा विचार गर्न थाल्छ, यो सबै छौँडाले ल्याउने कुराहरू हुन्। अनि वास्तवमा एकताको आत्मामा त्यो आउन सक्दैन। क्रिस्चियन जीवन चाहिँ परमेश्वरको आत्मामा एक हुने जीवन हो। शारीरिक रूपमा आफ्नो इच्छा मार्ने व्यक्ति मात्रै क्रिस्चियन हुन्छ, किनभने क्रिस्चियन जीवन भनेको चाहिँ आफ्नो शक्तिको जीवन होइन नि। अरू धर्म मानेको जस्तो हाम्रो आफ्नो जीवन, आफ्नो विश्वासलाई राम्रो बनाउने कुराले हामी क्रिस्चियन हुन सक्दैनौँ। हामीमा येशु ख्रिस्ट आफै जिउनु पर्यो। जुन बेलामा ख्रिस्ट हामीमा जिउनु हुन्छ, त्यो व्यक्ति चाहिँ क्रिस्चियन हो। अब ख्रिस्ट आफै जिएको व्यक्ति को कुनै पनि योजनाहरू, लक्ष्यहरू, चाहनाहरू, कामहरू, क्रियाकलापहरू चाहिँ टोटल्ली फरक हुन्छ। अनि हामीले सधैँ देख्छौँ शारीरिक र आत्मिकी काममा भिन्नता। जो मान्छे शारीरिक काममा लाग्छ त्यो संसारिक व्यक्ति हुन्छ, उसले संसारिक कुराहरूलाई प्रोत्साहन दिइरह हुन्छ। तर आत्मिकी कुरा गर्ने व्यक्ति विनम्र हुन्छ, उसले आफ्नो सबभन्दा बढी, आफैलाई सबभन्दा बढी जाँच्छ, आफूलाई पहिला होसियारी राख्छ, आफू पहिला परमेश्वरको अगाडि समर्पित हुन्छ, अरूलाई सिकाउने, अरूलाई गर्ने भन्दा। किनभने हामी आफै परमेश्वरमा छैनौँ भने अरूको बारेमा जाँच्ने, धेरै मान्छेहरू गलत कतिखेर गर्छन् भने उनीहरू खालि अर्काको जीवन हेरेर उनीहरूलाई तल देख्ने खालको मान्छेहरू हुन्छन्। त्यो अधिकार हाम्रो छैन। कसैको जीवनमा साँच्ची नै गल्ती छ भने हामीले प्रार्थना गरेर उनीहरूसँग बसेर छलफल गर्नुपर्छ, न कि संसारिक पार्टी, संसारिक क्लब, संसारिक विभिन्न व्यक्तिहरूको जस्तो अहिले चलिरहेछ नि राजनीतिमा, भित्रभित्रै एकले अर्कालाई सकाउने खालको। यो शैतानको काम हो। अनि मलाई थाहा छ धेरै मान्छेले यो बुझ्या छैन, एक दिन सरप्राइज हुन्छ, एउटा कुरा सोचेको अर्कै कुरा भयो, स्वर्ग जाने इच्छा गरेको तर तयारै भएन, किनभने क्रुसलाई बोक्ने कामै गरेका छैन। वर्षौँ वर्षसम्म चर्चको सेवा गरेछ, चर्च गएको छ, तर जुन चाहिँ निर्णय हृदयमा गर्नुपर्ने र हृदय बदलिनु पर्ने त्यो निर्णय गरेका छैन, येशूको मात्र सेवा गर्ने अठोट गरेका छैन, आफ्नै सेवा गरिराखेको छ। अनि यो कुरो चाहिँ सबभन्दा दुःख लाग्दो कुरा हो। हामीले परमेश्वरको वचनबाट घरिघरि चेतावनी पाउँछौँ, अनि आज तपाईँको बिचमा मैले तपाईँलाई एउटा चेतावनीको रूपमा भन्दैछु। हामी छिट्टै यो उसमा हाम्रो विषयमा जाउँ, अनि मैले सकेसम्म छिटो गर्न चाहन्छु। अनि एउटा तिनवटा पोइन्ट मैले तपाईँहरूको अगाडि यो अन्तिम आदेश, अन्तिम आदेश जो देखिन्छ है, डु यु सी द स्क्रिन? ओके, सो अन्तिम आदेश तिमोथीलाई पावलले दिएको अन्तिम आदेश, होइन, पावलको अन्तिम आदेश, यो विषयमा हामीले अस्तिकै हप्तादेखि कुरा गरिरहेछौँ, 11 अनि तपाईँलाई मैले अस्ति 11 6 पहिलो तिमोथी, अनि त्यो पहिलो पोइन्ट चाहिँ के छ, भक्तिको निम्ति प्रोत्साहन, हामीले त्यो कुरा हेरेको थियौँ। अनि त्यो त्यसको बारेमा हेर्दाखेरि चाहिँ तपाईँले त्यही खण्ड पढ्नुपर्ने हुन्छ, होइन, भक्तिको निम्ति प्रोत्साहन, जुन चाहिँ हामीले अस्ति हेरिसकेका छौँ। अनि आज चाहिँ दोस्रो र तेस्रो पोइन्टमा, जुन चाहिँ 6:17-18 या 19 हुनुपर्ने, 18 मात्रै भयो, 17-19, त्यसपछि तेस्रो पोइन्टमा चाहिँ हामी पावलले, सो यो भक्तिको निम्ति प्रोत्साहन दिने कुरा चाहिँ हरेक विश्वासीहरूको लागि, अनि पावलले तिमोथीको लागि भनिराखेका छन् भनेदेखि, दोस्रो पोइन्टमा चाहिँ यो 6:17-19 चाहिँ पावलले तिमोथीलाई धनी मान्छेहरू, जो एफिससमा भएका धनी मान्छेहरूलाई सम्झाउने, उनीहरूको निम्ति चाहिँ शिक्षा त्यहाँ दिएको छ भनेदेखि, यो तेस्रो पोइन्टमा चाहिँ फेरि तिमोथीको लागि पावलले सिधा अनि यो निर्देशन दिन्छन्। यो तिमोथीलाई दिएको निर्देशन चाहिँ सबै पास्टर अगुवाहरूको लागि दिएको निर्देशन, आजको हिसाबले 2000 वर्ष पछाडि आएर सोच्यो भने हामीले त्यो कुरा विचार गर्न सक्छौँ। त्यसकारणले 67 तपाईँलाई मैले भन्दै गर्दाखेरि 18 लेखेको रहेछु मैले यहाँ, एनिवे, धनीहरूलाई दिने निर्देशन, तपाईँलाई म सर्वप्रथम यो पढ्न चाहन्छु, 17:19 होइन, 17 म तपाईँलाई यहाँ पढ्न चाहन्छु। 17 के छ भने, यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखुन्। वास्तवमा यो एकदम सरल प्रष्टै बुझिने भाषामा यहाँनिर यो पद लेखिएको छ, तर यहाँ के लेखेको छ? संसारका धनीहरूलाई। अब हामीले योभन्दा अगाडि के हेरेको थियौँ भनेदेखि यहाँनिर पहिलो तिमोथी 6:3-10 जो हामीले हेरिसक्यौँ, अनि 11-16 पनि हेरिसक्यौँ। 3-10 के थियो भने धनी हुन चाहने तर जो धनी थिएनन्, धनी हुने चाहना राख्नेहरूलाई चाहिँ त्यो पदहरूमा बताइएको छ। भनेदेखि हामीले यहाँ 17 पदमा के छ भने धनीहरूलाई, यस संसारका धनीहरूलाई, सो धनीहरूको एउटा सबभन्दा ठुलो परीक्षा भनेको चाहिँ के, उनीहरू घमण्डी हुन्छन्, आफ्नो धनमा घमण्ड गर्छन्। त्यसैले उनीहरूलाई घमण्ड नहुने आज्ञा देऊ। सबभन्दा बढी के हुन्छ, म चाहिँ धनी छ, मेरो चाहिँ पैसा छ, मेरो चाहिँ सबै कुरा छ, किनभने वास्तवमा पैसा नै शक्ति भनेर विचार गर्छ संसारको मान्छेले। विचार गर्दाखेरि पैसाले नै सबै कुरा हुन्छ, यो संसारको आनन्द हुन्छ, यो कुरो हाम्रो पनि सोच छ। हामी पैसाकै लागि हर किसिमका कुरा गरेर अगाडि बढिराखेका हुन्छौँ, तर क्रिस्चियनहरूले पैसा र धनी बन्ने, पैसा जम्मा गर्ने मात्रै भन्दा अरू विषय सोच्नुपर्ने हुन्छ। त्यो सोचेको छैन भनेदेखि हामीले परमेश्वरको सुसमाचारलाई बुझेको छैन, किनभने बाइबलमा यसको बारेमा प्रशस्त शिक्षा छ। त्यसैले अनिश्चित सम्पत्तिमा चाहिँ भरोसा राख्ने होइन, हामी चाहिँ हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि भरोसा र आशा राख्नुपर्छ। हाम्रो आशा र भरोसा चाहिँ धन सम्पत्तिमा होइन, हाम्रो कन्फिडेन्स भन्छ नि, कन्फिडेन्स चाहिँ धन सम्पत्तिमा होइन तर परमेश्वरमा, जो सबै प्रशस्त धन सम्पत्ति दिने पनि, हामीलाई जीवन दिने पनि सबै परमेश्वर नै हुनुहुन्छ। वास्तवमा यदि परमेश्वरको दिने कुराबाट हामी ने के भन्छ त्यसलाई, परमेश्वरको विरुद्ध हुनु पुग्यौँ, परमेश्वरको इच्छा विरुद्ध हुनु पुग्यौँ भने त्योभन्दा ठुलो नोक्सान केही हुन्न। तपाईँलाई मैले यो गएको होइन, त्योभन्दा नि अगाडि 3-10 पदहरू जो चाहिँ धनी हुन चाहनेहरूको लागि भनिएको थियो, त्यो म सरसर्ती पढ्न चाहन्छु ताकि हामीलाई थाहा होस् के भनेको थियो धनी हुन चाहनेहरूलाई। आजको विषयमा चाहिँ धनी भइसकेका, धन भएकाहरूको लागि यो शिक्षा छ, तर धनी हुन चाहनेहरूको लागि पनि, किनभने सबभन्दा बढी त धनी हुन चाहनेहरू छ यो संसारमा, होइन? यदि कसैले अरू सिद्धान्त सिकाउँछ र हाम्रो प्रभु येशू ख्रिस्टको उचित वचन र ईश्वर भक्ति अनुसारको शिक्षासँग सहमत हुँदैन भने, यो ईश्वर भक्ति भनेको चाहिँ गडलिनेस यही हो, होइन? गडलिनेस भनेको चाहिँ परमेश्वरको शिक्षा अनुसारको जीवन, होइन? हुँदैन भने त्यो घमण्डले फुलेको हुन्छ र त्यसले केही जानेको हुँदैन, त्यसले व्यर्थको वाद विवाद गर्छ र एक एक शब्द लिएर झगडा गर्न खोजिरहन्छ, खोडी हिँड्छ। यो देखिया छ नि, कहिलेकाहीँ मान्छेहरू झगडा गर्न खोजिरह हुन्छ। एउटा कुरा, शैतानको पन्जामा दासत्व हुने मान्छेले थाहा पाउनु पर्छ, नत्र उसको लागि भन्दा बढी नोक्सान केही हुँदैन, उसको लागि सबभन्दा ठुलो नोक्सान हुन्छ। किनभने हामी स्वर्ग क्रिस्चियन भनेर अभिनय गर्छौँ, सोच्छौँ, तर हामीमा ख्रिस्टको आत्माको अगुवाई छैन, हामी ख्रिस्टको आत्माको अधीनमा छैनौँ। सो यी कुराहरूले डाहा, कलह, बदनामी, खराब शङ्काहरू उत्पन्न गराउँछ। मण्डलीमा धेरै मानिसहरू यो डाहा, कलह र बदनामी अनि शङ्काले कैद परेका मान्छेहरू छन्। म चिन्छु त्यस्ता मान्छेहरू। मेरो लागि 2 मिनट मात्रै लाग्छ त्यो कोही मान्छेसँग एकछिन बसेपछि थाहा हुन्छ, तर हामी त्यस्तो छौँ भने प्रस्ताव गर्नु पर्यो। अनि 6:5 के छ, बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूको माझमा कचिङ्गर ल्याउँछन्, उठाउँछन्, अनि भक्ति चाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्छन्। उनीहरूले के ठान्छन्, परमेश्वरको सेवा, होइन, सेवाकाई, मण्डलीमा अगुवा हुने कुरा चाहिँ आफ्नो फाइदा उठाउने, आफ्नो अधिकार लिने, आफू पद लिने, पुरै गलत कुरा हो, होइन? अनि यहाँनिर पहिलो तिमोथी 6:6 सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो। अनि त्यो चाहिँ भक्ति भनेको चाहिँ है, हामीले एउटा शब्द अघि हेरेको थियौँ, ईश्वर भक्ति, होइन? त्यसकारणले परमेश्वरमा यहाँनिर के थियो, ईश्वर भक्ति अनुसारको सन्तुष्टि सहितको, होइन? त्यसमा सन्तुष्ट हुनलाई के हुनु पर्यो? सत्य हुनु पर्यो नि। जब कुनै कुरा सत्य छैन भने हामीलाई सन्तुष्ट हुनु सक्दैन, हामीलाई त शङ्का हुनसक्छ, अशान्ति हुनसक्छ। अनि सात पदमा, किनकि हामीले न त यस संसारमा केही ल्यायौँ न यहाँबाट केही लैजान नै सक्छौँ, तर मान्छेहरूले यो सोचेका छैन नि। जब त्यस्तो विचार मान्छेमा आउँछ नि, मैले अहिले जे कुरा भनेको छु नि त्यो पनि पस्दैन उसलाई, त्यो सुन्न पनि सक्दैन, किनभने शैतान उसको हृदयमा काम गरेर आउँछ। हामीले आफैलाई जाँच्नुपर्छ, यदि पश्चाताप गरेनौ भने तपाईँ र म एक दिन विश्वासबाट तर्किने सम्भावना हुन्छ। पहिलो तिमीथि 6:8 के छ? तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौँ। एकदम तिमीथिलाई पावलले यसरी सरल कुराहरूद्वारा सिकाइरहेका छन्। 6:9, तर धनी हुने इच्छा गर्नेहरू, अब यहाँनिर धनी हुने इच्छा गर्नेहरूको लागि चाहिँ दिएको शिक्षा यो मैले तपाईँलाई पढ्न खोजेको थिएँ, परीक्षामा पर्छन्, पासोमा फस्छन्, धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुबाउँछन्। परमेश्वरको वचनले भनेका वचन शब्दहरू नि। अनि 10 छ, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमको खराबको जड हो। रुपियाँ पैसाको लोभ गर्नु होइन, अरूभन्दा धनी हुनु खोज्नु, पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूको हृदय घोचेको हुन्छ। त्यसैले योसम्म हामीले हेर्न चाहन्छौँ। त्यसैले धनीहरूलाई शिक्षा दिएको सम्बन्धमा तपाईँलाई 4-5 पोइन्ट, अघि मैले तपाईँलाई धनीको शिक्षाको सम्बन्धमा हेरिसकेका छौँ हामीले 17 अनि यहाँ 5 पोइन्ट त्यहाँ पाउनुहुन्छ। अनि त्यसमध्ये धनीलाई एउटा कुरा चाहिँ, दे आर टेम्प्टेड, उनीहरू परीक्षित हुन सक्छन्, उनीहरूमा परीक्षा आउन सक्छ, हरेक व्यक्तिमा हरेक दिन परीक्षा आउन सक्छ। त्यो त प्रभुमा भएर परीक्षामाथि विजय हुने हो नि। पहिलो नम्बरमा धनको घमण्ड जुन पाप हो, मान्छेलाई यो घमण्ड पाप हो भन्ने पनि थाहा हुँदैन। यस्ताहरू उच्च सोचका हुँदैनन्, तिनीहरू कोक्लेटा हुन्छन्। उच्च सोचकोले के गर्छ मान्छेलाई? हिजो आज एउटा कुरा म सुनेको छु, त्यो त्यो कुरो भन्ने अहिले मसँग समय छैन। यहाँ एनिवे मलाई भन्नु मन लाग्यो, हिजो मात्रै एउटा इलन मास्क, तपाईँले सुन्नुभयो होला टेस्ला, यो बिजुली के भन्छ, बिजुलीले चल्ने गाडी, यतिखेर ऊ चाहिँ साउथ अफ्रिकाबाट केही पनि नलिएर झोला लिएर रित्तै आएको मान्छे, अनि ऊ चाहिँ इलेक्ट्रिकल इन्जिनियर, अनि यहाँ उसले चाहिँ धेरै कुरा गर्छ। सबभन्दा मुख्य चाहिँ बिजुलीको, यो विद्युतद्वारा चल्ने गाडी आविष्कार गर्छ। अनि त्यसपछि धेरै अरू उसको धेरै छ, त्यसमा अहिले त के छ भने अन्तरिक्ष स्पेस एक्स एक्स भन्छ त्यसलाई, अन्तरिक्षको पनि उसको कम्पनी छ। त्यो कम्पनीद्वारा उसले पठाएको त्यो त्यो के भन्छ यान चाहिँ, योभन्दा अगाडि उसले देखाएको थियो, अहिलेसम्म कहिल्यै कसैले गर्न सकेको छैन। त्यो यान फर्केर आएपछि उसले जुन ठाउँमा ल्याएर राख्नुपर्ने त्यही ठाउँमा ल्याएर, ठ्याक्क त्यही ठाउँमा ल्याएर राख्न सकेको, एमेजिङ होइन। अनि एउटा कुरा मैले त्यसको बारेमा किन सम्झेको छु भने, उसलाई जब समस्या आउँछ, कोही मान्छेसँग कन्फ्लिक्ट हुन्छ, कोही मान्छेको तरिका एकदम उल्टा हुन्छ, त्यो मान्छेले कहिल्यै त्यो मान्छेसँग झगडा निकाल्दैन क्या। उसले त गएर त्यो मान्छेलाई अझै पोजिटिभली कसरी अझ शक्तिमा सही कुरामा लगाउन सकिन्छ, त्यो कतिवटा कुराहरू उसको बारेमा मैले धेरै पढेँ क्या। कस्तो विचट्ट बुद्धि भएको मान्छे भन्ठान्छु हामी त, के छ भने यो मान्छे चाहिँ मेरो होइन भनेपछि त हामी त्यसलाई त कसरी हुन्छ भित्रभित्रै सखा पार्न खोज्छौँ, अगाडि चाहिँ ठिक्क पार्छौँ। त्यो शैतानको काम हो खास हुन चाहिँ, त्योभन्दा ठुलो पाप त अरू छँदै छैन, तर मान्छेहरू शैतानकै पासोमा फसिरहेको हुन्छ। तपाईँलाई म क्लियर भन्छु, एक दिन तपाईँले थाहा पाउनुहुनेछ, अनि जुन बेलामा ढिलो हुन सक्नेछ शैतानको पासोमा पर्नेहरू। त्यो मान्छे देखेर अचम्म लाग्यो, पहिला सुरुमा विश्वासी पनि नास्तिक, अहिले चाहिँ ऊ क्रिस्चियन हो अहिले चाहिँ। अनि उसले थुप्रै, एउटा मात्रै होइन, धेरैवटा घटना छ जो चाहिँ उसको बिरु उसँग झगडा निकाल्न खोजेको मान्छेलाई पनि उसले थुप्रै त्यस्तो घटनाहरू मैले पढेको थिएँ। अचम्म लाग्यो मलाई, त्यो एउटा क्रिस्चियन जस्तो। म भन्छु हामी क्रिस्चियनहरूले के गर्छौँ, शत्रुलाई पनि प्रेम गर्छौँ, कुनै पनि मान्छेलाई चाहिँ सकारात्मक पोजिटिभ उसलाई सुध्रिने बाटो देखाउँछौँ। हामीलाई देखेर उसलाई थ्रेटन हुँदैन, उसलाई त अझ शक्ति मिल्छ, सही बाटो देख्छ। यस्तो खालको व्यक्ति चाहिँ परमेश्वरको आत्माबाट चलेको व्यक्ति हुन्छ। त्यसैले यहाँनिर घमण्ड भनेको चाहिँ के हुन्छ, घमण्डीले चाहिँ के हुन्छ, अरू मान्छेलाई घमण्डीले जहिले पनि आफैलाई इन्फेरियर फिल गर्छ, घमण्डले नै हो ऊ चाहिँ अरूसँग, घमण्डले मान्छेलाई डरमा ल्याउँछ, घमण्डले मान्छेलाई सबै खालको अशान्ति, घमण्ड र शान्ति चाहिँ एक ठाउँ बस्न सक्दैन। प्राइड एन्ड पिस एक ठाउँ कहिले बस्न सक्दैन। जो मान्छे घमण्डी हुन्छ त्यो मान्छे कहिले शान्ति हुन सक्दैन। अर्को कुरा, धनमा कन्फिडेन्स हुने समस्या हुन्छ। धनमा चाहिँ कन्फिडेन्स भनेको धनमा भरोसा गर्ने, त्यो पनि परीक्षा हो। हाम्रो भरोसा जुन चाहिँ जुन कुरामा कुनै ठगान हुँदैन, धनको त ठगान हुँदैन, कुनै दिन खत्तम हुन्छ, एक दिन रित्तो हुनसक्छ, होइन, त्यो अस्थायी हुन्छ, त्यसमा भरोसा राख्न हुन्न वास्तवमा। तर जो मान्छे धनको पछि लाग्छ त्यो मान्छे धनमा भरोसा गर्नुहुन्छ, मेरो त यति पैसा छ, यति ब्याङ्कमा राख्छु, यस्तो उस्तो यस्तो उस्तो, होइन। प्रभु येशूले एकजना मान्छेलाई के भन्नुहुन्छ, जसले चाहिँ आफ्नो बाली लगाउँछ अनि यस पाला त्यो बेसरी फल्छ अनि त्यो ल्याएर भकारी अर्को भत्काएर ठुलो बनाउँछु, यसरी यसरी गर्छु अनि मजाले बसी बसी खान्छु भन्छ उसले। येशू प्रभुले त्यसलाई के भन्नुहुन्छ, बाइबलमा छ, सुसमाचारको पुस्तकमा येशू प्रभुले भन्नुहुन्छ, आज राति नै तिम्रो प्राण चाहिँ म लिनेछु। त्यस कारणले प्रियहरू, परमेश्वरको इच्छा गर्नु नै सबभन्दा उत्तम हुन्छ। यो संसार हाम्रो घर होइन, हामी यहाँ यात्राको रूपमा छौँ अनि हामीले जहिले पनि आउने जीवनको लक्ष्यलाई लिएर विचार गर्नुपर्छ। त्यस कारणले यहाँ हितोपदेशमा के छ, धनको बारेमा 23:5 के छ, धनको एक झलक पाइन्छ र त्यो गइहाल्छ किनभने त्यसका पखेटाहरू पलाउँछन्। त्यहाँ लेखेको, यो हितोपदेशकै पद पढिरहेको छु, आकाशतिर गरुड झैँ त्यो उडेर जान्छ, धन चाहिँ एक झलकमा पाइन्छ फेरि त्यो उडेर गइहाल्छ। त्यसैले कोही पनि मान्छे धनमा भरोसा गर्छ भने त्यो मान्छे नाश हुन्छ, त्यो कुरो चाहिँ हामीले यहाँ सिक्दछौँ। त्यस कारणले धनीहरूको सम्बन्धमा समस्याहरूको बारेमा हामीले हेऱ्यौँ। त्यसमा तेस्रो पोइन्ट, धनको धनीहरूलाई शिक्षा दिएको तेस्रो पोइन्ट के छ, तिमोथीलाई त्यस्ता धनीहरूलाई परमेश्वरमा भरोसा गर्न आदेश देऊ, जीवित परमेश्वरमा आफ्नो आशा राख्न आदेश देऊन्, जसले सबै कुरा दिनुहुन्छ। वास्तवमा सम्पूर्ण कुरा हामीसँग जे छ र जे हुनुवाला छ परमेश्वरबाट आउँछ, तर हामीले विचार गर्दैनौँ नि, हामीले आफैमा घमन्ड गर्छौँ। तर परमेश्वरमा भरोसा राख्ने कि धनमा, अनि त्यसमा त्यस्तो धनमा रमाउन र आनन्द गर्न सकिन्छ जो चाहिँ परमेश्वरले दिनुहुन्छ। अनि धेरैसँग धन त हुन्छ तर त्यसमा आनन्दित हुन सक्दैनन्। परमेश्वरमा भरोसा राख्नेले मात्र आनन्दको अनुभव गर्न सक्छ किनभने परमेश्वरको उपस्थितिमा मात्र आनन्द छ। चौथो पोइन्ट हामी जान्छौँ, चौथो पोइन्ट धनीहरूको बारेमा, धनीहरूसँग जे छ त्यसबाट असल काममा लगाउनलाई यहाँनिर तिमोथीलाई पावलले सल्लाह दिन्छन्। त्यो सल्लाह धनीहरूको लागि दिनलाई भनेर जुन चाहिँ अठार र उन्नाइसमा हामीले देख्छौँ। अनि तपाईँलाई मैले 18 र 19 पढ्न चाहन्छु। 6:18 र 19, 18मा के छ, तिनीहरूले असल कार्य गरून् र असल कामहरूमा धनी उदार चित्त र दानी हुन्। अनि 19मा हेर्नुभयो भने, यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकुन् ताकि तिनीहरूले त्यो जीवन पक्रिराखुन् जो साँच्ची नै जीवन हो। यहाँनिर वास्तवमा यो भविष्य भनेको चाहिँ आउनेवाला जीवन, स्वर्गमा धन सम्पत्ति थुपार्ने सम्बन्धी कुरा यहाँ आइराखेको छ, स्वर्गमा धन सम्पत्ति थुपार्ने कुरा यहाँ आइराखेको छ। त्यस कारणले यो त्यसैले संसारमा धन, येशू प्रभुले भनेको कुराहरू हामी केही समयमा पढ्नेछौँ, तर यहाँ मुख्य गरेर धनीहरूलाई चाहिँ असल काममा धन खर्च गर्नलाई, जुन चाहिँ यो संसारमा हामीले धन थुपार्यो भने न त हामीले लान सक्छौँ, यहाँ चोरले चोर्छ, कुनै पनि कुरा हुनसक्छ, तर स्वर्गमा धन थुपारे येशू प्रभुले भन्नुहुन्छ, जहाँ खिया लाग्दैन, जहाँ चोरले चोर्दैन। अनि यहाँ त्यही कुरा छ 18:19 कि हामीले चाहिँ भविष्यको असल जग बसाल्ने। अर्को दोस्रो कुरा चाहिँ त्यो जीवन पक्रिराखुन् जो साँच्ची नै जीवन हो। जो मान्छे धनको पछि लाग्छ नि, जो मान्छेले भित्री हृदयमा कपट गरिराख्छ नि, विभिन्न किसिमका डाहा विभिन्न किसिमको कुराहरू गर्छ नि, त्यो मान्छेले जीवन थाहा पाउँदैन। किनभने येशु प्रभुको आत्मा हुने मान्छे त्यो विचारमा आउँदैन। यो कुरो तपाईँलाई क्लियर भन्छु म, जो मान्छेसँग येशु प्रभु हुनुहुन्छ नि त्यो अर्को खालको विचार आउँदैन। ऊ सबै किसिमका मान्छेसँग बस्छ तर ऊबाट कहिले गल्ती सोच आउँदैन। तर जो मान्छे गल्ती सोच गर्छ त्यो मान्छेलाई जीवन थाहा आउँदैन। उनीहरू चाहिँ क्रिस्चियन भनेर भान पार्ने खालका मात्रै हुन्। अनि यहाँनिर उनीहरू असल काममा लगाउने मात्र होइन, स्वइच्छाले लगाउन्, विलिङनेस होइन, आफ्नै इच्छाले, कसैले जबरजस्ती गरेर होइन, खुसीसाथ। अनि दोस्रो कोरन्थी 9:7 के छ? हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरे बमोजिम दियोस्, इच्छा नभई होइन, न त करपापमा परेर। यहाँनिर के छ? खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। त्यसले परमेश्वरलाई दिने कुरो दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् भनेर अर्को ठाउँमा हामी पढ्छौँ। त्यस कारणले यो कुरो यहाँनिर क्लियर क्लियर पारिएको छ। त्यसैले हामीले यो 18 पद पढिसक्यौँ। असल कार्य गरून् र असल काममा धनी उद्धार चित्त र दानी हुन् भनेर हामीले यसमा हेरेका थियौँ। त्यसैले 5 पोइन्टमा, मैले 5 पोइन्ट तपाईँलाई पढिसकेँ, उनीहरूलाई आउने संसारले विचार गर्न आदेश देऊन्, आउने संसारको बारेमा विचार गर्न आदेश देऊन्। भनेको मतलब धनी मानिसहरू चाहिँ आउनेवाला संसार भनेको चाहिँ यो संसार पछिको संसार, अर्को जीवन, आफ्नो निम्ति स्वर्गमा धन थुपार्ने कुरा येशु प्रभुले भन्नुभएको छ। जहाँ किरा वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यहीँ तिम्रो मन हुन्छ। यहाँनिर येशु प्रभुले भनेको वचन छ यहाँनिर। त्यस कारणले पाउलले धनी मान्छेहरूलाई तिमोथीद्वारा यो कुराहरू सम्झाउनलाई भन्छन्। अनि 1 कोरन्थी 4:7-8 के छ? किनभने अरूहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ जो तिमीहरूले पाएका छैनौ होइनौ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्यो चाहिँ वरदान होइन, जस्तै गरी किन तिमीहरू घमण्डले फुल्छौ? किनभने यहाँनिर भन्न खोजेको कुरा के छ भने पक्का ख्रिस्टलाई विश्वास गर्ने मान्छेको चाहिँ उसको जीवनमा जे कुरा प्राप्त भएको छ वास्तवमा परमेश्वरबाट आएको वरदान हो। सबै कुरा, हाम्रो परिवार, हाम्रो छोराछोरी, हाम्रो रुपियाँ सम्पत्ति, सम्पूर्ण हाम्रो स्वास्थ्य, हाम्रो जीवन, त्यो भएर मात्रै परमेश्वरप्रति धन्यवादी हुनु सक्छ। जो मान्छे परमेश्वरप्रति धन्यवादी छैन त्यो मान्छे परमेश्वरलाई निन्दा गर्छ होइन? वास्तवमा तपाईँले रोमीको पुस्तकमा 1:21 हेर्नुहोस् न, परमेश्वर सबभन्दा बढी के कुरामा क्रोधित हुनुहुन्छ? मानिसहरू परमेश्वरलाई बिर्से, परमेश्वरप्रति आदर दिने र धन्यवादी हुने कुरा बिर्से। अनि यहाँनिर तिमीहरू तीव्र भइसकेका छौ, तिमीहरू धनी भइसकेका छौ, हामी बिना नै तिमीहरू राजा भएका छौ, तिमीहरूले साँच्चै राज्य गरेका भए हुन्थ्यो ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौँ। वास्तवमा कोरन्थको विश्वासीहरूलाई जो चाहिँ धन सम्पत्तिमा घमण्ड गर्छन् उनीहरूलाई पावलले यसरी यहाँनिर हपारेको हामी देख्दछौँ। यस कारणले यहाँ अर्को पद चाहिँ हामी अर्को पद हेर्छौँ। अर्को चाहिँ यहाँ 1 सामुएल 2:7 परम प्रभुले दरिद्रता र धन सम्पत्ति पठाउनुहुन्छ, उहाँले नम्र तुलाउनुहुन्छ र उहाँले उच्च पार्नुहुन्छ। त्यस कारणले जो मान्छे विनम्र छैन उसको जीवनमा परमेश्वरको काम बाँकी छ, परमेश्वरले काम गरिसक्नु भएको छैन। अनि भन्छ नि क्रुस जब हाम्रो जीवनमा काम गरेर पूर्ण गर्छ तब हामी येशु चरित्रमा बदल्न सक्छौँ। अनि कति धेरै मान्छेहरू चाहिँ क्रुसले कामै गरेका छैन उनीहरूको जीवनमा, त्यसकारण उनीहरू विभिन्न किसिमले खराबीमा लागिरहेको हामी देख्दछौँ। त्यस कारणले अनि यहाँनिर तपाईँलाई म भन्न चाहन्छु, न नै तिनीहरूले आफ्नो धन सम्पत्तिमा आफ्नो आश राखुन्, तिनीहरूको आश चाहिँ धन सम्पत्तिमा होइन जीवित परमेश्वरमा राखुन्। धन सम्पत्ति चाहिँ अस्थायी हुन्छ, त्यो कुनै निश्चित छैन। अघि हामीले त्यो कुराहरू हेरौँ, सबभन्दा धन सम्पत्तिले नै मान्छेमा परीक्षा ल्याउने कुरा मात्रै हुन्छ, किनभने त्यसले मान्छेलाई घमण्डमा ल्याउँछ, मान्छेले परमेश्वरमा भरोसा राख्नुपर्ने ठाउँमा धन सम्पत्तिमा राख्नु पुग्छ, जुन चाहिँ एक दिन जिरो हुनसक्छ। कतिजना मान्छेहरू हाम्रै आँखाको अगाडि धनी मान्छेहरू जिरो भएको देखेको छौँ। त्यसैले वास्तवमा यो हामी अब अहिले अमेरिकामा छौँ, पश्चिमी देशहरू, सबै मान्छे पश्चिमी देशमा जान चाहन्छ किनभने यहाँ धन सम्पत्ति छ। एउटा अङ्ग्रेजीमा मेटेरियलिज्म भन्छ, मेटेरियलिज्म भनेको भौतिक कुराहरू। अनि नेपाल जस्तो देशमा पनि आजकल मान्छेहरू भौतिक कुराहरूको पछि लागेका छ। अनि भौतिक कुराको कारणले गर्दाखेरि पैसा चाहियो, गाडी गतिलो चाहियो, घर राम्रो चाहियो, पैसा चाहियो, सबै कुरा चाहियो, छोरछोरी राम्रोसँग पढाउनु पऱ्यो। त्यसैले हामी दुनियाँभरको काम गर्न थाल्छौँ जो परमेश्वरको इच्छाभन्दा फरक। त्यसैले हामीले होसियारी हुनुपर्छ, हाम्रो भरोसा परमेश्वरमा राख्नुपर्छ, होइन? अनि आफ्नो आशा केवल परमेश्वरमा राख्नु चाहिँ कुनै पनि विश्वासीको निम्ति उत्तम हुन्छ। उहाँ नै, उहाँद्वारा नै, उहाँ नै सबै भौतिक कुरा होस् अथवा आत्मिकी सबै कुराको स्रोत जीवित परमेश्वर हुन्छ। हाम्रो आवश्यकता भौतिक रूपमा र आत्मिक रूपमा उहाँले नै पुरा गर्न सक्नुहुन्छ। सबै कुरा परमेश्वरबाट नै आउँछ। अनि हामीलाई वास्तवमा खुसी हुनलाई, आनन्द गर्नलाई परमेश्वरले सबै कुरा दिनुहुन्छ। परमेश्वरबाट पाएको कुरा मात्र हामीले सही प्रकारले उपभोग गर्न सक्छौँ। क्रिस्चियनहरूले भौतिक कुराहरू आफ्नो स्वार्थ पुरा गर्न मात्र प्रयोग गर्नुहुन्न। अर्को पक्ष हामीले यहाँनिर देख्दछौँ, भौतिक कुराहरू जो रुपियाँ पैसा सम्पत्ति हामीसँग छ भने केवल हामी आफ्नो स्वार्थ, कोही कोही मान्छे हुन्छ नि त्यो एकदम चुइयाँ, के भन्छ नि त्यो झिङ्गो निचार्ने भन्छ नि, झिङ्गाको बोसो निचार्ने जस्तो, तर तपाईँ र मसँग छ भने हामीले अरूलाई दिन सक्नुपर्छ। तपाईँको जीवनमा कसैलाई केही दिनुभएको छ? 1 रुपियाँ अहिलेसम्म कसैलाई के गर्नुभएको छ? थाहा छ तपाईँलाई, मैले दिएको छै छैन त्यो मलाई थाहा छ। मान्छेलाई दिँदा हिसाब किताब गरेको नगरेको मलाई थाहा छ, तर को मान्छे त्यो सबै आफ्नो बारेमा थाहा हुन्छ, परमेश्वरलाई पनि थाहा हुन्छ। त्यसैले यहाँनिर पावलले तिमोथीलाई भन्दाखेरि के छ भनेदेखि, हामीले हामीसँग भएको धनहरूलाई बाँड्न सिक्नुपर्छ, जोसँग अभाव छ तिनीहरूलाई सेयर गर्ने कुरा, बाँड्ने कुरा, उनीहरूलाई सहयोग पुर्याउने कुरा। त्यो धनको असल काम, असल काम धनमा, धनको असल काममा खर्च गर्ने कुरा चाहिँ यिनै हुन्। जस्तो यहाँ हामीले 18मा हेरेको थियो, तिनीहरूले असल कार्य गरून्, असल कामहरूमा धनी र उदार चित्त र दानी हो। असल कुराहरू भनेको घटीमा भएकाहरूलाई, कमजोर भएकाहरूलाई, आवश्यकतामा परेकाहरूलाई, भुखमरीमा परेका, बिमारमा परेका, जोसँग पैसा छैन उनीहरूलाई सहयोग पुर्याउने। अब अहिले यतिखेर भन्दाखेरि चाहिँ नेपालमा धेरै अमेरिकाबाट अरू ठाउँबाट सहयोग आउँछ नि, कसले गरेका सहयोग? उनीहरूले केही कुराको लागि गरेका हुँदैन, उनीहरू परमेश्वरले दिएको कुराबाट असल काम गर्न चाहन्छन्, केवल परमेश्वरको अगाडि उनीहरू सही हुन चाहन्छन्। तर नेपालको मान्छेले यो पनि बुझ्दैन, उनीहरूले त के विचार गर्छन्, यो त रुपियाँ पैसाको खेल। त्यसैले कतिचोटि हामीहरू यो कुराहरूमा कमजोर छौँ, हामीले धेरै कुरा बुझेकै छैन। यहाँ 19मा के छ, यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकुन् भनेको चाहिँ भविष्यको लागि भने चाहिँ स्वर्गमा धन थुपार्ने कुरा हो यो, आफ्नै लागि होइन। त्यो जब हामीले सही कुरामा भनेको मतलब स्वार्थ आफ्नो लागि होइन अरूको लागि प्रयोग गर्दा के हुन्छ, हामीले स्वर्गमा धन राखेको जस्तो हुन्छ, किनभने परमेश्वरले त्यसको इनाम दिनुहुन्छ। त्यसैले हामीले एकअर्कामा बाँड्ने हाम्रो कर्तव्य भनेर यहाँ बुझ्दछौँ। उनीहरूले आफ्नो धन असल कुरामा खर्च गरून् भनेर पावललाई ले तिमोथीलाई सिकाइराखेको हामी यहाँ देख्दछौँ। धनी मानिसहरूलाई पावलले सिकाओस् होइन, असल काममा इन्भेस्ट इन द गुड थिङ्स, होइन? इन्भेस्टमेन्ट भनेर थाहा छ तपाईँलाई, इन्भेस्टमेन्ट भनेको चाहिँ जस्तो हामीले इन्भेस्ट गर्छौँ नि कुनै कारखानामा, अहिले स्टक्समा, अहिले जग्गा जमिनमा, होइन? तर यो पनि त्यही संसारकै कुरा भयो, तर सही धन थुपार्ने कुरा चाहिँ के हो त, यहाँ परमेश्वर आवश्यकता भएका मान्छेहरूलाई स्व इच्छाले, आफ्नै इच्छाले, बिना जबरजस्ती, उद्धारताले उनीहरूको सहयोग पुर्याउँदाखेरि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि स्वर्गमा धन थुपार्छौँ। खाँचोमा परेका मान्छेहरूसँग हामी उनीहरूलाई सहयोग पुर्याउन जहिले पनि तत्पर हुनुहुन्छ, हुनुपर्छ भन्ने कुरा हामी यहाँ देख्दछौँ। त्यसरी चाहिँ हामीले स्वर्गमा धन थुपार्छौँ। त्यसैले यो स्वर्गमा धन थुपार्ने कुरा एकदम बाइबलीय कुरा हो। प्रभु येशू आफैले यसको बारेमा भनेको मैले तपाईँलाई घरिघरि भनिराखेको छु। अनि यहाँनिर यहाँनिर के लेखेको छ, मत्ती 6:19-21मा, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चेला चोरहरूले घर घेरेर ती चोर्छन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ किराले वा खियाले नष्ट पार्दैन, चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुन्छ। यो वचन वास्तवमा हामी सबैले मनन गर्ने वचन हो, हामी सबैले यसलाई ध्यान दिनुपर्ने वचन हो। त्यसैले अर्को सुसमाचारमा, लुकामा पनि 33 र 34:12 को, तिमीहरूको सम्पत्ति बेचेर, यहाँनिर खासमा यो घटना चाहिँ तपाईँलाई थाहा छ, धनी शासक भन्ने एकजना येशु प्रभुलाई आएर सोध्छ, स्वर्गको राज्यमा जानु मैले के गर्नुपर्छ, अनि येशु प्रभुले भन्नुभएको कुरा, तिमीमा अझै एउटा कुराको कमजोरी छ, होइन, तिमीहरूको सम्पत्ति बेचेर दान दे हो, आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ, स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर, त्यहाँ चोर आउँदैन न किरा, यो चाहिँ त्यो धनी शासकलाई चाहिँ होइन, यो अर्कै खण्ड हो, किरा पनि लाग्दैन, किनकि जहाँ तिम्रो धन छ त्यहाँ तिम्रो मन पनि हुन्छ। मैले सोचेको थिएँ धनी शासकको पनि मैले यहाँ एउटा लेखेको छु, यहाँनिर यो यहाँ चाहिँ धन सम्पत्तिको बारेमा येशूको के आज्ञा छ भनेर हामीले बुझ्दछौँ, स्वर्गमा धन सम्पत्ति कसरी हुन्छ भनेर, जहाँ नष्ट हुँदैन, होइन, त्यो भनेको चाहिँ के रहेछ, हामीले अभावमा परेकाहरूलाई सही कुरामा, जस्तो परमेश्वरको राज्यमा खर्च गर्ने, होइन, अनि यहाँनिर चाहिँ यो लुका 18:22 र 23मा चाहिँ त्यो धनी शासकको बारेमा, अनि धनी शासकले भनिसकेपछि येसुले सुनेपछि येसुले तिनलाई भन्नुभयो, अनन्त जीवन पाउनु मैले के गर्नुपर्छ भनेर उसले भनेको बेलामा, होइन, तिमीलाई अझै एउटा कुराको अभाव छ, उहाँले भन्नुहुन्छ, तिमीसँग भएका जे जति छन् ती सबै बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीलाई स्वर्गमा धन हुनेछ, सही प्रष्ट, र आऊ र मेरो पछि लाग। यो वचन येशु प्रभुले त्यो धनी शासकलाई भन्नुहुन्छ, अनि यहाँनिर के छ, तर यी कुरा सुनेर ती शासक अति उदास भए, किनभने तिनी अत्यन्त धनी थिए, मलाई लाग्छ त्यो मान्छेले बेचेर येशुको पछि लागेन। अब हामी येशुको पछि लागिराखेका पनि होला, तर हाम्रो मन साँच्चै नै येशुको आज्ञा अनुसार जिउने छ, यो सबभन्दा महत्त्वपूर्ण कुरा, येशुकै पछि लाग्दै गर्दा पनि हामी चाहिँ, एउटा अर्को पद यहाँनिर मत्ती 7मा हामी हेर्नेछौँ, मत्ती 7:24-26-27 होला, होइन, 27, यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो, अनि पानी पर्यो र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन, किनकि त्यो चट्टानमाथि बसालिएको घर थियो। तपाईँलाई थाहा छ चट्टानमाथि बसालिएको घर भनेको चाहिँ के हो, वचन सुन्ने व्यक्ति। तपाईँ र म आज वचन पालन गर्दैनौँ भनेदेखि, कति कुराहरू चाहिँ हाम्रो आफ्नै इच्छाको लागि जिउँछौँ भनेदेखि, यो एकदम सिरियस वचन हो। 26 र 27 मत्ती 7मा, जसले मेरो यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो। त्यसैले तपाईँले आज यो परमेश्वरको वचन सुन्नु भएन भनेदेखि तपाईँ यो मूर्ख जस्तै हुनुहुन्छ नि, तपाईँ घर त बालुवामा छ, पानी परेपछि, बाढी आएपछि, त्यो चाहिँ हुरी चलेपछि त्यो बजारिन्छ र त्यो चाहिँ ढलेर जान्छ, अनि त्यसको ठुलो विनाश हुन्छ। त्यसैले हामीले आफैलाई जाँच्नुपर्ने कुरा यहाँनिर हामी देख्दछौँ। अनि अर्को यो लुका 6 को, यो 47 हुनुपर्नेमा 27 भएछ, लुका 6:46 र 47, मैले भनेका कुरा गर्दैनौ भने किन मलाई प्रभु प्रभु भन्दछौ, जो मका आउँछ मेरो वचन सुन्छ र ती अनुसार गर्छ त्यो कस्तो मानिस हो, म तिमीहरूलाई बताउँछु। 48 र 49मा, त्यो एकजना घर बनाउने मानिस जस्तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो, अनि जब भल चल्यो र जल प्रलय उर्ली आएर त्यस घरमा ठोकियो हो, तब त्यस घरलाई हल्लाउन सकेन किनकि त्यो पक्का बनाइएको थियो। तर जसले सुन्छ र पनि त्यस अनुसार गर्दैन त्यो एकजना यस्तो मानिस हो जसले जमिनमाथि जग बिनाको घर बनायो। जब त्यस घरमाथि भल आएर ठोकियो तब त्यो घर तुरुन्तै ढल्यो र त्यस घरको ठुलो विनाश भयो। त्यसैले यहाँनिर तपाईँलाई म के भन्न चाहन्छु भनेदेखि परमेश्वरको वचन अनुसार जिउने मान्छे भनेको चाहिँ मैले अघि सुरुदेखि भनेको छु, सङ्लो हृदय भएको सबभन्दा महत्त्वपूर्ण कुरा मान्छेको हृदय। जब मान्छेमा चाहिँ संसारिक अधिकार संसारिक चाहना भित्र र बाहिर डबल रोल शैतानको काम हो, उसले परमेश्वरको वचन सुनेन, उसले चाहिँ जग त्यो यो चट्टानमाथि उसको घर बनेन, चट्टानमाथि घर भनेको चाहिँ वचनलाई पक्का पक्रने, आफैलाई इन्कार गर्ने, आफूलाई चाहिँ क्रुसमा टाङ्ने। ल भन्नुहोस् तपाईँ, कोही मान्छेले आफैलाई क्रुसमा टाङ्गा छ भने उसले विभिन्न किसिमको हत्कण्डा गर्छ, गर्दैन? त्यसैले तपाईँ र मलाई यो कुरो प्रष्ट थाहा पाउनु थाहा हुनुपर्छ। आज हामीले पश्चाताप गर्नुपर्छ यदि हाम्रो हृदय ठिक छैन भनेदेखि। त्यसैले धन चाहिँ अनन्तको निम्ति दिन सक्नु पर्यो भन्ने कुरा चाहिँ हामीले यहाँ देख्दछौँ। यहाँ जिम एलियटको एउटा भनाइ, जिम एलियट भनेको तपाईँलाई थाहा छ कि छैन, जिम एलियट भनेको चाहिँ एलिजाबेथ एलियट, जिम एलियट भनेको चाहिँ एक्वाडोर भन्ने ठाउँमा योभन्दा 50-60 वर्ष अगाडि 5 जना मान्छेहरू मारिएका थिए। त्योमध्ये एकजना जिम एलियट थिए अनि त्यो ट्राइबल मान्छेहरू जो चाहिँ अरू भाषा पनि नबुझ्ने अरू मान्छे पनि नदेख्ने ऊभन्दा अगाडि गएका कतिवटा मान्छेहरूले त्यहाँ गएर ज्यान गुमाइसकेका थियो। त्यसैले उनीहरू त्यहाँ गएको हुन्छ अनि त्यो जिम एलियट र अर्को 4 जना मर्छन्। पछि उसको श्रीमती एलिजाबेथ र छोरी गएर त्यो जसले आफ्नो श्रीमान मारेको छ उनीहरूलाई सुसमाचार सुनाएर त्यो पुरै ट्राइबलाई विश्वासमा ल्याउँछन्। तर जिम एलियट, तपाईँलाई मैले अलिकति त्यसको ब्याकग्राउन्ड भनेको, जिम एलियटको जिम एलियटले के भनेको छ अङ्ग्रेजीमा, हि इज नो फुल हु गिभ्स वाट हि क्यान नट किप टु गेन वाट हि क्यान नट लुज, भनेको थाहा छ। जसले जुन कुरा आफै बचाउन सक्दैन त्यो कुरो दिने मान्छे मूर्ख होइन। अनि जसले चाहिँ त्यसरी जुन कुरो चाहिँ गुमाउन सक्दैन त्यो प्राप्त गर्छ। हि इज नो फुल हु गिभ्स वाट हि क्यान नट किप, किनभने यो धन सम्पत्ति भन्ने कुरो, यो संसारको जीवन भन्ने कुरो हामी आफैले बचाएर राख्न सक्दैनौँ। त्यसैले हाम्रो त्यो जिम एलेटले त आफ्नो जीवन दियो नि। अनि टु गेन भनेको चाहिँ त्यसो गरेर के फाइदा भयो, वाट हि क्यान नट लुज, त्यसपछि पाएको कुरा चाहिँ कहिल्यै गुमाउँदैन। तर हामीहरू के छ, यही संसारको कुराहरू होइन, हामीले यो शैतानको सबभन्दा ठुलो स्वभाव के थाहा छ तपाईँलाई, लुसिफर शैतान हुनुभन्दा अगाडि उसको सोच के थियो भने परमेश्वरभन्दा एक कदम मुनि उठ्यो अनि उसलाई चाहिँ परमेश्वरको बराबरीमा जान मन लाग्यो, परमेश्वरको लेभलमा उसलाई जान मन लाग्यो। अनि उसले चाहिँ म पनि परमेश्वर बराबर, किनभने म पनि सिपालु छु, मेरो पनि यत्र सेना छन्, अनि घमण्ड गर्यो अनि उसले परमेश्वरले त्यसलाई श्राप दिनुभयो, पतन भयो। अनि जो चाहिँ शैतान भनेर आज पनि शैतानको निम्ति नै नर्क बनाइएको आगोको भट्टी। तर तपाईँलाई मैले के भन्न खोजिरहेको छु, यो जुन चाहिँ अर्को स्वभाव छ नि अहिले, यो घमण्डको स्वभाव, आफूभन्दा माथि कसैलाई देख्न नसक्ने नम्रता भन्नेको उल्टो, जहिले पनि अरूलाई हेरेर दाजी राख्ने, यस्तो मान्छेहरू शैतानको स्वभाव हो, त्यो आदमको स्वभाव हो। येशूको क्रुसले मात्रै त्यसलाई मार्न सक्छ। त्यही कारणले पावलले के भन्छ, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु र पनि म जिउँछु, गलाती 2:20 होइन, तर जिउने म होइन ख्रिस्ट ममा जिउनुहुन्छ जसले मलाई प्रेम गर्नुभयो र आफैलाई बलिदान गर्नुभयो। यो कुरो हामीले बुझ्नुपर्छ। त्यसैले जब भल चल्यो जल प्रलय भएर उर्लिएर त्यस घर, यो त मैले पढिसकेँ, त्यस कारणले यहाँनिर एकदमै महत्त्वपूर्ण कुरा होइन, हामीले यसरी धन सम्पत्ति जुन संसारिक कुरा हो त्यसले चाहिँ संसारमा हामीले असल र मुख्य कुराहरूलाई चाहिँ हामीले धन सम्पत्ति खर्च गर्नुपर्ने हुन्छ। यदि हामीले धन सम्पत्तिमा धन सम्पत्तिलाई चाहिँ मुख्य ठान्यौँ भने के हुन्छ, हामीले मुख्य कुरा चाहिँ गुमाउन सक्छौँ। त्यही कारणले मुख्य आजको वचनमा त्यो कुरा यहाँ सिकिराखेको छ, होइन? त्यसैले पहिलो तिमोथी 6:12 चाहिँ के छ, जुन जीवन साँचो जीवन हो, होइन, विश्वासको उत्तम लडाईँ लड, अनन्त जीवन पक्री राख, यसैमा तिमीलाई बोलावट भएको थियो जब तिमीले धेरै साक्षीहरूको उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ। त्यसैले यहाँनिर त्यो साक्षी दिएको भनेको चाहिँ तिमोथीले बप्तिस्मा लिँदाखेरि अथवा प्रभुलाई येशु प्रभुलाई ग्रहण गर्दाखेरिको कुरा लेखिराखेको छ। त्यसकारणले यहाँनिर हामीले विचार गर्नुपर्ने बुझ्नुपर्ने कुरा के छ भनेदेखि त्यो खाँटी असल जीवन के हो त्यसलाई चाहिँ हामीले मुख्य ठान्नुपर्छ भन्ने कुरा हामी यहाँ देख्दछौँ। तर केवल भौतिक कुरा कुरा अथवा यो संसारिक अधिकार, संसारिक नाम, संसारिक कुरा, होइन, जुन चाहिँ प्लास्टिकको फुल जस्तो अहिले धेरै हामीले के देख्छौँ, धेरै के भन्छ गमलामा फुल, कहिलेकाहीँ मलाई अचम्म लाग्छ एयरपोर्टहरूतिर, क्या एकदम ठ्याक्कै फुल जस्तो लाग्छ, होइन, अनि ठ्याक्कै फुल जस्तो लाग्छ, गर यसो गरे प्लास्टिक हुन्छ क्या। अनि त्यसो गर्दा गर्दा आजकल चाहिँ कुनै कुनै ठाउँमा जस्तो सिङ्गापुरतिर त्यो प्लास्टिकै होला भनेको भरे फुल पनि हुँदो रहेछ क्या, कोही चाहिँ त्यस्तो ठ्याक्कै पर्फेक्ट हुन्छ क्या। त्यसैले तर आजकल के छ, धेरै प्लास्टिक छ, यहाँसम्म कि चौर हुन्छ तर त्यो प्लास्टिक के भन्छ प्लास्टिकको चौर हुन्छ, होइन, त्यो के भन्छ आर्टिफिसियल चौर हुन्छ तर पक्का चौर हुँदैन। कतिचोटि क्रिस्चियन हुन्छन् प्लास्टिक क्रिस्चियन, होइन, बाहिर छैन, भित्र छैन, बाहिर मात्रै। त्यसैले तपाईँ र मलाई यो वचनले यसरी बिउँझाइराखेको छ कि हामीले महत्त्व चाहिँ परमेश्वरलाई दिनुपर्छ, हाम्रो धन चाहिँ परमेश्वरको इच्छामा हामीले खर्च गर्न सक्नुपर्छ, भौतिक कुराहरूलाई मुख्य ठानेर होइन तर परमेश्वरको कुराहरूलाई मुख्य हामीले ठान्नुपर्छ। तपाईँलाई मैले मत्ती 16:24-26 पनि पढ्न चाहन्छु। तब येसुले आफ्नो चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्छ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। सी, यो चाहिँ मूल्य चुकाउनु पर्यो हरेक व्यक्तिले, यदि ऊ पक्का क्रिस्चियन हो भनेदेखि चाहिँ, होइन, उसले आफूलाई इन्कार गरोस्, आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ त्यसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ त्यसले त्यो बचाउनेछ। सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसहरूलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? त्यसैले तपाईँलाई मैले अघि सुरुदेखि के भनिरहेको छु भनेदेखि नि, संसारको परीक्षा, संसारको मान्छेहरूको तरिकाले हामीलाई कहिलेकाहीँ बन्धनमा पार्दछ, हामीले होसियार हुनुपर्छ, होइन। अनि जुन चाहिँ जीवनको बारेमा कुरा गरेको छौँ त्यो केवल येसुबाट प्राप्त हुन्छ। जब येसु प्रभु हामीमा आउनुहुन्छ, उहाँ हामीमा जिउनुहुन्छ, वास्तवमा कुनै पनि क्रिस्चियनको जीवित साँचो जीवन भनेको चाहिँ येसु आफै आएर जिउनु भएको जीवन, ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ, होइन। अनि योहन्ना 14:6 येसुले के भन्छ, बाटो सत्य र जीवन मै हुँ। त्यसैले यहाँनिर अरू धर्म मानेको जस्तो कुरा होइन नि, क्रिस्चियन हुने कुरा भनेको चाहिँ येसुलाई हाम्रो जीवनमा जिउन दिने। अब तपाईँ र ममा येसु जिउँदै हुनुहुन्छ भने हामी संसारिक नै कुरामा दाँझेर संसारिक नै अधिकार र संसारिक नै कुराहरूको पछि लाग्यौँ, धन सम्पत्तिको नामको पछि लाग्यौँ, मान्छेहरूसँग डाढ गऱ्यौँ, हामीले मुक्ति पाएको हुँदैन। किनभने येसु जसको हृदयमा जिउनुहुन्छ उसको जीवन येसुको स्वभाव अनुसारको हुन्छ। त्यसैले त्यो कुरो एकदमै महत्त्वपूर्ण कुरा हो। अब अर्को अन्तिम कुरा, तेस्रो कुरा हामी हेर्छौँ यहाँनिर येशु प्रभुले जीवनको बारेमा, तपाईँलाई मैले भनेको थिएँ धन सम्पत्ति होइन कि जीवन पक्रि राख्नु, विश्वासलाई बचाइराख्ने कुरा येशु के अरे यहाँनिर तिमोथीलाई पावलले अर्थी दिइराखेको कुरा हामी देख्दछौँ। अन्तिम खण्ड चाहिँ हामीले त्यो हेर्नेछौँ। यहाँ योहन्ना 17:3 मैले धेरैचोटि पढेको छु तपाईँलाई। यहाँनिर के छ, अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिनुन्। येशुलाई चिन्नु र परमेश्वर पितालाई चिन्नु भनेको के हो? त्यो मात्रै अनन्त जीवन हो। जो मान्छे उहाँलाई चिन्छ, उनीहरूको हृदयमा उहाँ जिउनुहुन्छ, त्यसमा येसुको चरित्र देखिन्छ। हाम्रो जीवनको सबभन्दा मुख्य दर्शन भनेको चाहिँ ख्रिस्ट जस्तो बन्ने हो। अनि तपाईँ संसारिक नै कुरामा दाजी राख्नुहुन्छ, तपाईँ अब यो धेरै जस्तो के हुन्छ, संसारिक कुरा प्राप्त गर्न चाहिँ लडाइँ गर्नुपर्छ, भित्रभित्रै राजनीति गर्नुपर्छ, भित्रभित्रै काकताली गर्नुपर्छ, विभिन्न किसिमका खुट्टा तान्नुपर्छ, सबै डेबलको काम हो। तपाईँलाई थाहा पाइराख्नुहोस्, जसले त्यस्तो काम गर्छ उसले परमेश्वरको महिमा गर्दैन, परमेश्वरको महिमा गर्नेले शैतानको काम गर्दैन। त्यसकारणले अब अन्तिम तेस्रो कुरा 6:20 र 21 अब तिमोथीलाई सिधै पावलले यो कुरा भन्दछन्, निर्देशन दिँदछन्, विश्वास योग्य रहन निर्देशन दिँदछन्, विश्वास योग्य रहन। होइन, यहाँनिर के छ 6:20 तिमोथी जे तिमीलाई सुम्पिएको छ त्यो सुरक्षित राख। पावलले तिमोथीलाई के सुम्प्याएको छ? त्यो शिक्षा, त्यो खाँटी डक्ट्रिन शिक्षा, त्यो परमेश्वरको वचन। अनि यहाँनिर के छ? भक्तिहीन गन्थन खण्डनहरू जो झुट्टा ज्ञान हो तिनीहरूलाई परित्याग गर। धेरै मान्छेहरू झुट्टे ज्ञानका पछि लागेका हुन्छन्, र हामीले परमेश्वरको खाँटी शिक्षालाई पक्रिराख्नुपर्छ। 21 यी कुराहरूका पछि लागेर, कतिजना भनेको चाहिँ यो कुराको पछि लागेर, यो भक्तिहीन गणगण अथवा विभिन्न किसिमका अरू किसिमका कुराहरू, कतिजना आफ्नो विश्वासको लक्ष्यबाट चुकिएर गएका छन्। अनि यहाँनिर अन्तिम शब्द एउटा वाक्य छ, तिमीसँग अनुग्रह होस्। यो चाहिँ वास्तवमा पावलले यहाँ तिमीसँग भन्ने यो पदमा रहेछ, तर यो ग्रिकमा चाहिँ यो तिमी चाहिँ प्लुरल हो, सिङ्गुलर होइन, तिमीहरूसँग अनुग्रह होस्। किनभने यो यही आदेश चाहिँ यही के भन्छ यो 20 पदमा दिएको आदेश चाहिँ 20 र 21 पदमा पावलले 5 तिमोथी 5:21 पनि दिएका छन्। परमेश्वर र ख्रिस्ट येशूको सामु र चुनिएका स्वर्गदूतहरूको सामु म तिमीलाई कडा आज्ञा दिन्छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर। त्यसैले तपाईँ र मैले लडाइँ जित्नु पर्दैन। को मान्छे गल्ती छ, को मान्छे ठिक छ, तपाईँलाई साह्रै दुःख लाग्यो भने कुनै पनि एक्सन तपाईँले गर्नुभयो भने त्यो मान्छेसँग बसेर कुरा गर्नुहोस्, परमेश्वरसँग प्रार्थना गर्नुहोस्। दोस्रो अर्को व्यक्तिसँग तपाईँ कुरा गर्नुहुन्छ, तपाईँ फेल खानुभयो, तपाईँ फस्नुभयो, परीक्षामा जानुभयो, शैतानले तपाईँलाई फसायो, यो कुरो तपाईँलाई म क्लियर भन्न चाहन्छु। दोस्रो तिमोथी यही आज्ञाहरू यहाँ पनि दिएको हामी पाउँदछौँ। अनि त्यो बिना अर्थको गनगनबाट चाहिँ अलग बस्नलाई पावलले चाहिँ तिमोथीलाई यहाँ सल्लाह दिइराखेका छन्। अनि 1 तिमोथी 2:16 के लेखेको छ? यसकारण के अरे बा वेट एकको बाह्र दुई 2:1-12 र 14 पक्नुहोस्, मैले अर्कै ठाउँ हेरेर आएको छु। अर्को ठाउँमा तिमोथीलाई पनि यो कुरा भनेका थिए, तिमोथीलाई अर्को ठाउँमा पनि यसरी आज्ञा दिएको, यहाँ तिमी यसकारण मैले यी कुरा भोगेको पनि छु, तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्वास राखेको छु म सो छु म सोमा जान्दछु, र मलाई निश्चय छ जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। त्यसकारणले पावलले के भन्छ? पावलले सिधा कुरा गर्छ, होइन, भित्री अर्को कुरा गर्दैन, कसमाथि विश्वास राखेको छु म जान्दछु। 14 पदमा 2 तिमोथी 1 तिमीलाई जिम्मा लगाएको सत्यलाई हामीमा बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख। यहाँ अर्को कुरा, त्यो सत्य भनेको चाहिँ के हो? शिक्षा हो, डक्ट्रिन हो। तपाईँले परमेश्वरको वचनको शिक्षालाई पक्रिराख्ने भनेको के हो? तपाईँ शैतानिक तरिकाले चल्नुहुन्न, तपाईँमा कुनै किसिमको संसारिक स्वभाव हुँदैन, स्वार्थ हुँदैन, घमण्ड हुँदैन, केवल परमेश्वरको महिमाको काम हुन्छ। तपाईँले गरेको कामहरू कसैले फेल खाउन सक्दैन, किनभने तपाईँ परमेश्वरबाट सञ्चालित हुनुहुन्छ। त्यसैले सानो कुरा पनि, अर्को कुरा चाहिँ, अर्को चाहिँ के छ, दोस्रो तिमोथी 2:16 भक्तिहीन र बकबक त्याग, किनकि यसले मानिसलाई झन बढी भक्तिहीनतातिर लानेछ। भक्तिहीन हाम्रो जीवन चाहिँ अरू किसिमका कुराहरूले सञ्चालन हुन थाल्यो भने भक्तिहीनको कुरा भयो, होइन? अनि त्यस्ता कुराहरू जुन गलत कुराहरू छन्, जो कुराले चाहिँ परमेश्वरको महिमा हुँदैन, जुन कुरा संसारिक छ, स्वार्थी छ, घमण्डले भरिएको छ, यस संसारको कुरासँग मेल खान्छ, त्यस्तो कुराहरूलाई चाहिँ हामीले इन्कार गर्नुपर्छ। यहाँनिर पहिलो तिमोथी 1:5 र 6 पहिला सुरुमै उनले के भनेका थिए त भन्दाखेरि, हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ। यो शुद्ध हृदय, असल विवेक, निष्कपट विश्वास कसको लागि हो? हरेक व्यक्तिको लागि हो, गलत मान्छेको लागि पनि हो। तपाईँले गलत मान्छेलाई, तपाईँको एक्सन तपाईँको मुखबाट अगाडि देख्छ, भित्रभित्र पछाडि होइन। कुनै कुनै मानिसहरू यी सबबाट बरालिएर फोस्रो तर्कहरूमा अल्मलिएका हुन्छन्। त्यसकारणले यो कुरा परमेश्वरको वचनमा प्रष्ट लेखिएको छ। अर्को यो 2:18 के छ, दोस्रो तिमोथीमा, पुनरुत्थान अघि नै भइसकेको छ भनेर तिनीहरू सत्यबाट तर्किएका छन्। कतिजनाको विश्वासलाई यिनीहरूले खलबल्याएका छन्। एफिसीका विश्वासीहरूले गरेका कुराहरूको बारेमा यहाँ अलिकति भनिएको छ। त्यसकारण ती कुराहरूमा होसियारी हो भनेर यहाँ भनेको कुरा हामी देख्दछौँ। त्यसैले झुट्टा शक्तिहरू, झुट्टा कुराहरू, झुट्टा शिक्षाहरूमा फँसेको व्यक्तिहरूबाट हामी होसियारी हुनुपर्छ। कतिजना मान्छेहरू मण्डलीमा परमेश्वरको होइन कि शैतानको सेवा गरेर आउँछ। हामीले 4 अध्याय पहिलो तिमोथीमा हेरेका थियौँ, भरमाउने आत्माहरू, होइन? दुईवटा खालको डक्ट्रिन, एउटा शैतानको डक्ट्रिन, एउटा येसु प्रभुको सुसमाचार। शैतानको सुसमाचार मान्ने मान्छेहरू पनि बाइबल चर्चमा हुन्छन्। शैतानले चलाइरहेको हुन्छ उनीहरूलाई, तपाईँ र म त्यस्तो नहौँ। त्यसै यसरी पाउलले फेरि पहिलो तिमोथी 1:3-6 यहाँदेखि 1:3 र 4 के छ, म मेकोडियामा मेकेडोनिया जाँदा तिमीलाई आग्रह गरे चाहिँ तिमी एफिससमै बसेर झुट्टा शिक्षा सिकाउने मानिसहरूलाई त्यसो नगर्न भनी कडा आज्ञा देऊ। तिनीहरू अनुमानको कुराहरू मात्र बढाउने, दन्त्य कथाहरू नटुङ्गिने वंशहरूतिर नलागुन्, बरु विश्वासमा रहेको ईश्वरीय तालिमतिर लागुन्। अनि यहाँनिर 5 र 6 के छ, हाम्रो आज्ञाको लक्ष्य प्रेम हो, जुन चाहिँ मैले अघि पनि पढेँ, जो शुद्ध हृदय र असल विवेक निष्कपट विश्वासबाट आउँछ। त्यसकारण तपाईँको जीवनमा यो पदले काम गर्नुपर्छ। कुनै कुनै मानिसहरू यी सबबाट बरालिएका र फोस्रा तर्कमा अल्मलिएका हुन्छन्। त्यसैले यो 5 पद, पहिलो तिमोथी 1:5 तपाईँले कण्ठ गर्नुहोस्, हरेक दिन प्रार्थना गर्नुहोस् आफ्नो निम्ति। तपाईँ यो कुरामा हुनुहुन्छ भने तपाईँ ठिक ठाउँमा हुनुहुन्छ। अनि यहाँनिर अन्तिममा जाँदाखेरि चाहिँ, अन्तिममा चाहिँ पावलले एउटा अन्तिम आशिषको प्रार्थनाको कुरा गरेका छन्, जुन चाहिँ तिमीहरूसँग अनुग्रह होस् भनेर हामीले अघि 18 के अरे 21 हेरेको थियौँ, तिमीहरूसँग अनुग्रह होस्। अनि यहाँ कलसीमा पनि यो कुरो पावलले अन्तमा भनेको देख्छौँ, 4:18, म पावल यो अभिवादन चाहिँ आफ्नै हातले लेख्दैछु, मेरा साङ्गलाहरूलाई याद राख, तिमीहरूसँग अनुग्रह होस्। अनि दोस्रो पत्रुस 3:18 अनुग्रहमा बढ्दै जाओ भन्ने कुराहरू त्यहाँ छ। किनभने तपाईँ र मेरो जीवन यो संसारमा हामीले परमेश्वरलाई ग्रहणयोग्य हुन प्रकारले जिउन सक्नु भनेको चाहिँ अनुग्रहमा जिउने हो, भनेको चाहिँ परमेश्वरको सहायतामा जिउने हो, भनेको चाहिँ येशु ख्रिस्ट हामीमा जिउनु पर्यो। त्यसैले जसले यो कुरो बुझेन नि, त्यसले येशुलाई पछ्याएको हुँदैन। अर्को चाहिँ दोस्रो तिमोथी 4:22, जुन चाहिँ अन्तिम पद, प्रभु तिम्रो आत्मासँग रहन्, तिमीसित अनुग्रह होस्। तपाईँ र मेरो बस्ने उपाय नै अनुग्रह हो, हाम्रो जीवन अनुग्रहमा हो, हामीले जिउने कुरा अनुग्रहमा हो। तर अनुग्रह कसलाई प्राप्त हुन्छ? जसले आफ्नो कोसिस, आफ्नो लोभ, आफ्नो अभिलाषा, आफ्नो घमण्ड, आफ्नो धनी हुने, शक्ति पाउने कुरा सब त्यागेर त्यागेको हुन्छ। जीवनको सेखी, आँखाको अभिलाषा, जीवनको अभिलाषा, शरीरको अभिलाषा त्यागेको हुन्छ भनेदेखि चाहिँ ऊ परमेश्वरको अनुग्रहमा हुन्छ। अन्तिममा तितस 3:15 पनि पाउलले यो अन्तिममा यसो भन्छ नि, मसँग हुने सबैले तिमीलाई अभिवादन पठाएका छन्, विश्वासमा हामीलाई प्रेम गर्नुहुनेलाई अभिवादन देऊ, गर्नेहरूलाई अभिवादन देऊ, तिमीहरू सबै जनसँग अनुग्रह रहोस्। अब एउटा कुरा यहाँ म तपाईँलाई के भन्न चाहन्छु भने, यी पत्रहरू पाउलले लेखेका, पत्रुसले लेखेका सबै त्यतिखेरका जति पनि मण्डलीहरूमा यसलाई कपी गरेर सबै ठाउँ पढ्ने चलन थियो, अनि एकैचोटि त्यो पत्र पुरै, जस्तै हामीले कति समय लगाएर पहिलो तिमोथी हेऱ्यौँ, तर त्यो बेलामा त्यो सबै एकैचोटि पढ्ने चलन थियो। तर त्यो वचनमा त्यहाँ लेखेको कुरा चाहिँ तपाईँ र मैले आज सुनेर लागू गर्ने कुरा हो। अब यति भनिसकेपछि पहिलो तिमोथी हामीले सिद्धाएको छौँ अनि तपाईँलाई मैले धेरै कुरा यो पहिलो तिमोथीबाट सिकाएको छु। अनि म तपाईँलाई भन्न चाहन्छु, जो तपाईँ पास्टर हुनुहुन्छ अथवा कुनै अगुवा हुनुहुन्छ अथवा हुनुहुन्न, एकचोटि फेरि दोहोऱ्याएर सुन्नुहोस् यहाँ के कुरा भनिएको छ। तपाईँलाई म भन्छु, मैले विश्वास गरेको 43 वर्ष, तपाईँहरूमध्ये कतिजना 43 वर्ष पुगेका छैन, आधा पनि छैन, विश्वास गरेर पनि मैले यो तिमोथीबाट धेरै कुरा सिकेँ। हामीले यो परमेश्वरको वचन आज हाम्रो आवश्यकता अनुसार पवित्र आत्माद्वारा पावलद्वारा लेखिराख्नु भएको छ, ताकि आज हामी मण्डलीलाई सही प्रकारले, परमेश्वरलाई सही प्रकारले मानिसहरूको बिचमा प्रस्तुत गर्न सकौँ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ।